समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्संवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, नेपालीहरूको महान चाड बड़ा दशैं अन्तर्गत आज महाअष्टमी पर्व मनाइँदैछ। मुख्यतया आज काठमाण्डुको तलेजु भवानीमा वार्षिक बलि पूजा गरिन्छ भने भद्रकालीमा विशेष पूजा आराधना गरिने परम्परा छ। उपत्यका शक्तिपीठका अतिरिक्त काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोर्खाको मनकामना, डडेलधुराको उग्र तारा लगायतका मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ। यो त भयो दशैंको धार्मिक परम्पराको सन्दर्भ। समयको परिवर्तनसँगै हामीले हाम्रा चाडबाडहरूलाई पनि आधुनिक र वैज्ञानिक बनाउँदै लगाएका छौं। सनातन हिन्दू धर्मको रक्षा गर्नु नेपालको संविधानले हामीलाई सुम्पिएको एउटा महत्वपूर्ण जिम्मेवारी पनि हो। आज पर्यन्त धार्मिक सहिष्णुता कायम भएको नेपालमा यो परम्परा र संस्कृति चिरकालसम्म जारी हुन सक्नुमा नै हाम्रो कल्याण छ। दशैंको फेरि पनि यहाँहरू सबैमा हार्दिक शुभकामना। चाडबाडको यो मौसममा अन्तर्संवादको आजको श्रृंखलामा हामी एकजना प्रेरणा लिनुपर्ने व्यक्तित्वसँग कुराकानी गर्नेछौ। देशमा विगतको सशस्त्र द्वन्दमा शरीक भई नयाँ संविधान जारी भएपछि सम्पूर्ण राजनीतिक जीवन बिसाएर कृषि व्यवसायतर्फ लाग्नुभएका पूर्व मन्त्री लोकेन्द्र विष्ट मगर आजका हाम्रा अतिथि हुनुहुन्छ। उहाँको विगतको राजनीतिक जीवन र वर्तमानको कृषि कर्मसँगै जीवनका विभिन्न रोचक प्रसंगहरूमा केन्द्रित रहेर हामी केही बेर कुराकानी गर्नेछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार लोकेन सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
हजुर, धन्यवाद है यहाँलाई।
हजुर, अब दशैंको चहल पहल छ होइन। सर्वप्रथम यहाँ लाई पनि दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अब आम नेपाली समाज होइन, यो हाम्रो एउटा मिश्रित समाज छ, विविधता छ, भौगोलिक विविधता छ, जातीय विविधता छ, हाम्रा सोच दृष्टिकोणहरू फरक छन्, तर पनि एउटा एकताको सूत्रमा हामी बाँधिएका छौं होइन। दशैं जस्तो चाडपर्वहरूलाई हेर्दाखेरि र यहाँको विविधता हेर्दाखेरि मनमा कस्तो भावनाहरू चाहिँ खेल्ने गर्छ, यहीँबाट कुराकानी शुरू गरौं।
धन्यवाद। पहिलो कुरा त यो अवसरका लागि रेडियो नेपाल परिवार र अब देशवासी सबै मेरा आदरणीय कदरणीय र स्नेही जनसमुदाय सबैमा बडा दशैं 2079 अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र अब जहाँसम्म दशैंको कुरा छ, अब यो दशैंलाई हामीले मूलतया हाम्रो अवस्था स्थिति हेरी घाँटी हेरेर हार मिल्नु भन्ने उखान अनुसार चाहिँ हाम्रो आर्थिक गच्छे, सामाजिक परम्परा, हाम्रा सोच शैलीहरू, हाम्रो जीवन स्तर र हाम्रो चेतना, हाम्रो सम्पूर्ण गच्छे अनुसार चाहिँ यसलाई अब मनाइनुपर्छ। र यो चाहिँ भड्किलो होइन, धेरै बोझिलो होइन, तर चाहिँ अब आफन्तजनसँग भेटघाट गर्ने, रमाउने अनि बर्खाको एउटा दुःख, अप्ठ्यारो, प्राकृतिक प्रकोप आदिका बीचबाट गुज्रिँदै अब हिउँद लाग्यो। हिउँद लाग्ने बेलामा पनि हामी थुप्रै खालका प्राकृतिक कहरहरूमा गुज्रिएका छौँ। त्यसमा कैयौँ आफन्तजन घुमेका छन् बाढी पहिरोबाट, अनि यातायात दुर्घटनामा थुप्रो कुराहरूलाई अब हामीले पन्छाउँदै हामी बचेकाहरूले असाध्यै उच्चतम मानवीय मूल्य मान्यता अनुसार चाहिँ यो एउटा सद्भावको पर्वलाई हामीले मनाउनुपर्छ भन्ने लाग्छ। र त्यसै अनुसार हामी जाने हो, न कि हामी अनावश्यक भड्किलो, खर्चिलो, बोझिलो र तनाव सिर्जना गर्ने, अब नखाने चिजहरू धेरै खाने चिज कम खाने, आफ्नो गच्चे भन्दा धेरै फुर्तीफाती गर्ने यो कुरा होइन जस्तो लाग्छ।
हजुर, अब समाजमा प्रतिस्पर्धा हुन्छ, द्वन्द पनि हुन्छ, र सँगसँगै यस्ता खालका चाडबाडहरूले मानिसहरूमा एउटा सद्भाव, प्रेम र स्नेहको संचार गर्नलाई पनि यसले हामीलाई अवसर प्रदान गर्ने गर्छ। यहाँले इंगित गरे जस्तै, जसरी समय परिवर्तन हुँदाखेरि पुराना परम्परादेखि चल्दै आएका चाडबाडहरू चाहिँ अब विकृतिमा पनि परिणत हुन सक्छन् भन्ने एउटा सचेतनाको पनि यहाँले कुरा गर्नुभयो। जीवनमा अब संस्कृतिलाई मनाउँदै गर्दाखेरि आधुनिकतातर्फ जानुपर्ने वैज्ञानिक सोच र दृष्टिकोणलाई पनि अँगाल्नुपर्ने आजको समाजमा परिवर्तन भन्ने जुन शब्द छ जुन यहाँको जीवनसँग पनि म जोडेर हेर्न चाहन्छु. हिजो एउटा चाहिँ निकै नै अप्ठ्यारो सशस्त्र द्वन्द्वमा सरिक भइसकेको व्यक्ति त्यसलाई चटक्कै छोडेर राजनीतिलाई चटक्कै छोडेर अर्कोतर्फ मोडिन सक्छ भने मानिस किन परिवर्तन हुन सक्दैन, परिवर्तन सम्भव छ भनेर जसरी हामी भन्छौ नि, यहाँको अनुभवले के भन्छ, के मानिस एउटा एउटा पक्षबाट एउटा दृष्टिकोणबाट एउटा ठाउँबाट एउटा परिस्थितिबाट अर्को परिस्थितिमा परिवर्तन के कसरी हुन सक्दो रहेछ त?
हो, अवश्य पनि परिवर्तन हुन सकिन्छ. तर यसको मतलब म के भन्न चाहन्छु भने विगतका सबै कुरा नराम्रा होइनन्. विगतमा हामीले मनाउने दशैं, विगतमा हामीले गरेका जीवनका लागि देशका लागि गरेका संघर्ष आन्दोलन क्रान्तिहरू त्यसका सबै अवयवहरू नराम्रा होइनन्, धेरै राम्रा हुन्, राम्रा रहनेछन्, राम्रा हुनुपर्छ. तर चाहिँ कतिपय कुरा यस्ता रहे जसले जुन चिजका लागि हामी लडेका थियौँ, जुन चिजलाई हामी मनाउँदै आएका थियौँ, जस्तो दशैंकै कुरा गर्दा विगतमा असाध्य राम्रो ढङ्गले मनाइन्थ्यो, कम खर्चमा सद्भाव त्यस्तै हुन्थ्यो, प्रेम त्यस्तै हुन्थ्यो, आत्मीय भावना त्यस्तै हुन्थ्यो. तर चाहिँ अहिले के छ भने असाध्य महँगो, खर्चिलो, भड्किलो, तनाव होइन टेन्सन खालको चाहिँ जो एउटा प्रतिस्पर्धा, अनावश्यक प्रतिस्पर्धा, वर्डबाजी जो चलेको छ, यस्ता कुराबाट हामी बस्नुपर्छ भन्ने एउटा कुरा. अर्को कुरा राजनीतिमा चाहिँ यहाँले मेरो जीवनसित जोडिएको एउटा विगतको कडी जोड्नुभयो. अब म के भन्न चाहन्छु भने जनयुद्धले गर्न खोजेको जे चिज हो त्यो चिज अधिकांश त ठिकै गरेको हो, तर अन्तिममा आएर पछिल्लो पटक खास गरी जनयुद्धका सारथीहरूबाट, त्यसको मूल नेतृत्व टिमबाट, खास गरी मूल नेतृत्वबाट जनयुद्धबाट उपलब्ध चिजहरूलाई रक्षा गर्दै अझ राम्रो ढङ्गले त्यसका बाँकी कार्यभार पूरा गर्नुको अलावा नेतृत्व मूलतया विकृति विसङ्गतिमा फस्यो र विकृति विसङ्गतिलाई हटाइकन बाँकी कार्यभार पूरा गर्नमा आफ्नो सारा चाहिँ टिमलाई त्यतातिर उद्धतिकृत गर्ने र सिङ्गो देशको नेतृत्व गर्ने नभइकन एउटा सीमित क्षेत्र, सीमित सर्कलभित्र र सीमित घेराभित्र र सीमित स्वार्थ र सीमित चाहिँ तपाईँको एजेन्डामा लिप्त हुने जस्तो अथवा त्यो अड्किएको जस्तो र त्यसले हामीले घचघच्याउँदा पनि त्यसले नमान्ने र नजान्ने अथवा नसुन्ने जस्तो हुने भएपछि सबै कुराको कुञ्जी राजनीति अथवा सबै नीतिहरूको महानीति कमान्डर र नेता नीति राजनीति हो. तर त्यही नीति के भइदियो त भन्दाखेरि कैयौँ झिना मसिना कुराहरूमा अल्झियो, बल्झियो, जसले गर्दा राजनीति धुमिल भयो. राजनीति भन्ने बित्तिकै मान्छेले नाक खुम्च्याउने बेला भयो, होइन, दुत्कार्ने, चिची दुर दुर गर्ने खालको अवस्था भयो. र त्यसो भएपछि मलाई अलिकति नराम्रो लाग्यो, साह्रै नराम्रो के लाग्यो भने हिजोको मूल्य मान्यता, माओवादी मूल्य मान्यता जो हाम्रो समाजलाई रूपान्तरण गर्ने, राम्रो दिशामा, नराम्रो होइन, राम्रो दिशामा रूपान्तरण गर्ने, समाजमा भएका कुरीति, विकृति, विसङ्गति, तिनीहरूलाई, कुसंस्कृतिहरूलाई चाहिँ अन्त्य गर्ने, नराम्रो चिज आउन नदिने, राम्रो चिजको संरक्षण गर्ने भन्ने कुरा हुँदा हुँदै आफू पनि बिग्रिने र अरूलाई पनि बिगार्ने खालको जो अवस्था, स्थिति, राजनीतिक चरित्र, मूल्य मान्यता, चिन्तन शैली, कार्यशैली, जीवनशैलीहरू आए, त्यसबाट चाहिँ म सहमत हुन सकिनँ. त्यसबाट म विकसित भएँ र त्यहाँबाट म निस्किएँ. र मलाई के लाग्छ भने अहिले पनि म धेरै नेतृत्व कार्यकर्ताहरूलाई यस्तो खालको विद्रोह गर्ने हिम्मत गर्न सक्नुपर्छ र गर्नुपर्छ, गरेर आफ्नो राम्रो स्वच्छ र इमान्दारितापूर्वक जीवन जिउने बाटोमा हामी उद्धतिकृत हुनुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु.
हजुर, जस्तो अब राजनीतिकै कुरा गर्दाखेरि विगतका धेरै तितो कुराहरू अहिले हामी नकोट्याउँ यो एउटा चाडबाडको बेलामा पनि, तर त्यसबाट सिक्नुपर्ने पाठ जस्तो यहाँले एउटा संक्षेपीकरण गरिदिनुभयो कि जुन उद्देश्यका लागि हिजो हामी सशस्त्र द्वन्द्वमा उत्रिएका थियौं त्यसको लक्ष्य अनुरूप चाहिँ अझ पनि उपलब्धिहरू हासिल हुन सकेन, त्यहाँ त्यहाँ विचलनहरू आयो, त्यसले गर्दाखेरि परिवर्तन हुनु पर्यो, मानिसहरू यत्र तत्र लागे. निश्चय पनि अब हिजोको त्यो घाउ नकोट्याउँदा पनि हजारौं मानिसहरू अझै पनि अलपत्र छन्, उनीहरूको भविष्य सुनिश्चित छैन। आज 10-15 वर्षभन्दा लामो समयपछि फर्केर हेर्दाखेरि पनि अझै त्यो सशस्त्र द्वन्द्वका घाउबाट पीड़ित मानिसहरूको संख्या ठूलो छ। राज्यले त्यसको जिम्मेवारी वहन गरेर परिवर्तनको आकांक्षा अनुरूप मुलुकलाई अलिकति समृद्धितर्फ अगाडि बढ़ाउनु पर्ने, विकासतर्फ चाहिँ अलिकति द्रुत गतिमा नेपाल अगाडि बढ़ाउनु पर्नेमा फेरि पनि राजनैतिक उल्झनमै मुलुक फस्यो र यसपालि जुन चुनावको संघारमा हामी छौं, यसले समयले एउटा परिवर्तनको माग खोजिरहेको छ र पात्रहरू लगभग तीनै छन्, केही नयाँ पात्रहरू आउन प्रयास गरिरहेका छन्। कतिको जटिल देख्नुहुन्छ आगामी नेपालको राजनीति?
नेपालको राजनीति मूलतया झनझन झनपछि झनझन जटिलतातिर उन्मुख हुँदैछ। यो असाध्य दुःखदको कुरा हो, दुःखद कुरा हो। किन कसरी भने पहिलो कुरा नेतृत्व र नीति मा मुख्य कुरा चाहिँ हामी नीतिलाई मान्छौँ, नीति प्रधान हुनुपर्छ र नीति अनुरूप नेतृत्व चल्नुपर्छ। तर नीति निर्माण गर्ने चाहिँ नेतृत्वको असल टिम चाहिन्छ अथवा राम्रो नेतृत्व चाहिन्छ। हामीका नेतृत्व पनि तपाईँको नैतिक रूपमा कति ठिक छ छैन भन्ने कुरामा परीक्षामा छन्, धेरै नेतृत्वहरू परीक्षामा छन्, नेताहरू परीक्षामा हुनुहुन्छ एउटा कुरा। अर्को कुरा हामी कहाँ चाहिँ हुनुपर्ने नीति, पार्टीगत नीति, सरकारको नीति अथवा राष्ट्रिय नीति जो कुरा छ, यो नीति निर्माण गर्ने र त्यो सो नीति अनुसार चल्ने कुरा जो छ त्यो हुने कुरा छैन। र हामी कहाँ चाहिँ आफ्नो स्वर्यात्मा चल्ने, आफ्नो सोच र आफ्नो मनमर्जीले चल्ने एउटा पिपल पार्टी नीति बनाइन्छ र राष्ट्रिय नीति बनाए पनि त्यसलाई लट्याएर कुल्चिएर फालिन्छ। यो सबभन्दा गलत कुरा हो। जस्तो कि निर्वाचनकै लागि हामीले बनाउनु पर्ने नीति यस्ता हुनु पर्यो जसलाई हामीले काट्न मिलेन, लक्ष्मण रेखा टाइपको हामीले भस्म रेखा कोर्ने र त्यो रेखाभन्दा पर नजाने हुनुपर्ने हो। तर हामी कहाँ के छ भने जस्तो चुनावको खर्च आदिको कुरा उठिरहेको छ भर्खर, त्यो एउटा देखाउने दाँत मात्रै हो। एकदमै चाहिँ तपाईँको धेरैभन्दा धेरै करोडौँ करोडौँ खर्च गर्ने तर कागजमा के लेख्ने त भन्दाखेरि सल्लाह गरेर यति लाख उति लाख भनेर लाचारीको छाया देखाउने, यस्तो कुरा बेठिक छ। अर्को कुरा चाहिँ के छ भने प्रतिनिधि पात्रहरू छान्ने जो कुरा छ, पार्टी छान्ने कि पात्र छान्ने भन्दाखेरि छान्नुपर्ने त राजनीतिक दस्तावेज अथवा पोलिटिकल तपाईँको घोषणा पत्र होइन, अनि त्यसपछि पार्टी नेतृत्व छान्नुपर्ने हो। तर अहिले के भइदियो त भने पार्टीहरू कोही पनि गतिलाई नबगाउनाले त्यो नगतिलाहरूको थुप्रोबाट केही केही गतिला पाइन्छन् कि भनेर असाध्य राम्ररी टटोलेर मान्छेहरूले चाहिँ त्यो शिला खोज्ने जस्तो भइराखेको छ। उदिन पादिन गरेर ए फोहोरको डङ्गुर भित्रबाट कहीँ राम्रो प्लास्टिक टुक्रो केही पाइन्छ कि भनेर उदिन पादिन गरेर खोज्नुपर्ने होइन, उदिन्नु पर्ने, शिला खोज्नुपर्ने बेला भएको छ। यस्तो बेलामा जनताले जस्तो बालेनलाई छाने जस्तो, अर्क साङपाङलाई छाने जस्तो, अहिले पनि चाहिँ तपाईँको प्रदेश र सङ्घको चुनावमा पार्टीलाईहरू भन्दा अब पात्रतिर चाहिँ अलि बढी जनताहरू छान्नतिर जाने जस्तो म देख्छु। यद्यपि अब यहाँ चाहिँ जनताको एउटा कुरा बाध्यता के छ भने, बाध्यता भन्दा पनि अब जनताले अलिक बुझ्नुपर्ने कुरा मलाई के लाग्छ भने आदरणीय जनसमुदायलाई, यो तपाईँको आफ्नो हाम्रो जनताको मत हामीले गर्नुपर्ने भोट जो हो त्यो भोट चाहिँ अमूल्य भोट भनिन्छ। त्यो अमूल्य भोटलाई अलिकति पैसा, एक तुरको रक्सी, एक चोक्टो मासुमा चाहिँ यो बिक्री गर्न भएन। समस्या यहाँ छ, सबै पार्टीहरूले कुनै न कुनैले तपाईँको पैसा लिएर आउँछन्, मासु लिएर आउँछन्, रक्सी लिएर आउँछन्, महिलालाई चुरा टिकुली लिएर आउँछन्, साडी लिएर आउँछन् होइन, अब तपाईँको सलवार लिएर आउँछन् होइन, विभिन्न खालका कुरा लिएर लौ मलाई हामीलाई चाहिँ माफ गर्नुहोस्, विगतमा गल्ती भयो होला, हामीलाई चाहिँ भोट दिनुहोस्, हामी चकाच झौँ गर्छौँ, सप्रिन्छौँ, यस्ता खालका जो कुरा भइरहेछन् वर्षौंदेखि। अब जनताले अलिकति बुझ्नुपर्ने कुरा के हो भने यिनी के भन्छन् र के गर्छन्, को हुन् र कहाँबाट आए, विगतमा के गर्थे र अहिले के गर्छन्, अहिलेसम्म के गरे भन्ने कुरा बुझिकन पार्टी राजनीतिक घोषणा पत्र, चुनावी घोषणा पत्र र पात्र पनि चिनी जानी छानिकन राम्रोसित होसियारीपूर्वक आफू बिक्री नभइकन चुनावमा अगाडि बढ्ने भने अबको चुनाव 20 को 19 हुन सक्छ, तर चाहिँ मलाई के लाग्छ भने पहिले भन्दा झन् खर्च हुने झन् विकृति विसङ्गति छाउने कुरामा चाहिँ अब रोकटोक गर्न सकिने अवस्था जस्तो मलाई लाग्दैन. यसमा हामी जनता
सजग हुनुपर्छ,
खबरदारी गर्नुपर्छ.
हजुर, जस्तो अब भनौँ न परिवर्तनकै कुरा गर्दाखेरि अन्ततोगत पाँच वर्षमा एक दिन नेपाली जनताले आफ्नो प्रतिनिधि छान्न पाउँछन्, त्यसको लागि विभिन्न किसिमका चाहिँ जालझेलका कुराहरू भए, प्रलोभनका कुराहरू भए, धाकधम्कीका कुराहरू भए, यी सबैका बावजुद पनि एउटा सही निर्णय गर्ने अवस्थामा जनता पुगे कि पुगेनन् यो एउटा अर्को प्रश्न हो. तर पनि अब परिवर्तनका लागि विगतमा सशस्त्र द्वन्द्वहरू भए, जनआन्दोलनहरू भए, होइन विभिन्न किसिमका चाहिँ दबावमूलक कार्यक्रमहरू भए, तर एउटा शान्त र एउटा सभ्य तरिका भनेको मानिसले आफ्नो मताधिकार प्रयोग गरेर बुलेटबाट होइन कि ब्यालेटबाट नै अन्ततोगत शान्तिपूर्ण परिवर्तन हुन्छ भन्ने छ. अब नेपालको कन्टेक्स्टमा आजसम्म आइपुग्दा यति धेरै अण्डर खाइसक्दाखेरि नेपाली मतदाताहरूको, नेपाली जनताको चेतनाको स्तर पहिले कतिको उन्नत हुँदै गइरहेको, नयाँ पुस्ताको आकांक्षा के हुन गइरहेको, के एस्पिरेशन छ त नेपालीले, विकासको के हाम्रो आकांक्षा हो, होइन हाम्रो प्रगतिको के आकांक्षा हो भन्ने प्रश्न अहिले आइरहेको बेलामा यो परिस्थितिमा यहाँले इंगित गर्नुभएको जनताहरू, नागरिकहरू, मतदाताहरू सचेत हुनुपर्ने भन्ने कुरालाई अलिकति इलाबोरेट गरिदिनुहोस् न. कसरी चाहिँ अब मतदाताहरूले चाहिँ सही निर्णय लिन सक्छन्?
एकदम ठिक कुरा हो. अब यहाँ मलाई के लाग्छ भने चुनावमा विभिन्न हातकण्डा अप्नाएर आउँछ टोली भनेको राजनीतिक दल पार्टीहरू आउँछन् र उनीहरूले चाहिँ साम दाम दण्डभेद धाक धम्की त्यसपछि पैसा अनि गुन्डा अनि तपाईँको धम्की दिने अनि हामी मार्छौँ काट्छौँ अपहरण गर्छौँ हामीलाई भोट नदिएमा हामी अथवा यसो गर्छौँ उसो गर्छौँ यति ल्याऊ त्यति ल्याऊ तिमीहरूको हामीले सबै कुरा पुरा गरिदिन्छौँ भन्ने प्रकारले जो आउँछ त्यो टोलीलाई गम्भीर रूपमा शान्त ढङ्गले राम्रोसित सुन्ने. तर एउटै कुरा के भन्ने भने तपाईँहरूले विगतमा के गर्नुभयो अब के गर्नुहुन्छ र हामीलाई धम्की पनि नदिनुहोस्, हामीलाई प्रलोभन पनि नदिनुहोस्, हामीलाई लालसा पनि नदेखाउनुहोस्, हामीलाई पैसामा किन्ने गाई भैँसी पशु बाख्रा कुखुरा पनि नबनाउनुहोस्, हाम्रो सो विवेकले तपाईँहरूलाई मत कलाइ दिने कलाइ नदिने हामी चार गते फैसला गर्छौँ त्यसैले तपाईँहरू एकदम ठन्डा ढङ्गले आफ्नो कुरा राख्नुहोस् जानुहोस् यहाँ चाहिँ दायाँ बायाँ नगर्नुहोस् भन्ने ढङ्गले भन्नुपर्ने एउटा कुरा जस्तो लाग्छ. अर्को कुरो चाहिँ के त भन्दाखेरि शान्तिपूर्ण ढङ्गले यहाँले भने जस्तै बुलेटबाट होइन ब्यालेटबाट संसारभरि जति ठुला क्रान्तिहरू भए, युद्धहरू, आन्दोलनहरू भए, सङ्घर्षहरू भए तर अन्तमा समाधान चाहिँ जनताले ब्यालेटबाटै दिन्छ. अन्त अन्तिम निष्कर्ष चाहिँ ब्यालेटबाट हुन्छ. त्यसमा हामीले ब्यालेटबाट चाहिँ देश र जनताको भाग्य भविष्य बदल्ने कुरामा जनता नै फेरि निर्णायक हो. जनताले यदि ठिक ढङ्गले ठिक पार्टी, ठिक पात्र, ठिक नेतृत्व, ठिक नीति छान्न सक्यो भने तपाईँको धेरै कुरा हल हुँदै जान्छ. अब जनताले चाहिँ अब डरायो, जनता प्रलोभित भयो, जनता आश्वासनमा फस्यो, जनता पनि लोभी पापी जस्तो भयो भने त्यतिखेर चाहिँ हाम्रा दिनहरू अरू विकराल बन्दै जान्छन्. धेरै वर्षसम्म, दशकौंसम्म हामी फेरि अरू पाँच वर्ष, अरू पाँच वर्ष, अरू पाँच वर्ष, थुप्रै पाँच वर्ष गर्दै दशकौं सयौं वर्ष पनि हामी कसैको कमारा कमारी दास नोकर जस्तो हुन्छौँ. यो दास नोकर कमारा कमारीको अवस्थाबाट सट्ट माथि उठेर हाम्रो मत भनेको सिङ्गो देश र हाम्रो जीवनलाई, जगतलाई बदल्ने मत हो र यो मत त्यस नहुन्न, यो मत ठिक ठाउँमा प्रयोग हुनुपर्छ भन्ने कुरा चाहिँ पार्टीका चस्माहरू र विभिन्न चाहिँ तपाईँको विचारका चस्माहरू फुकालिकन आफ्नो असली आँखाबाट, हाम्रो विचारको चस्माबाट, हाम्रो चाहिँ वर्म, आफ्नो वर्मको चस्माबाट हेऱ्यो भने मलाई के लाग्छ भने यो कुरा ठिक हुन सक्छ. र युवा पिँढीलाई, मलाई त अहिलेको आम हामी मतदाता जति छौँ सबैले त्यो ढङ्गले कुरा राख्नुपर्छ र त्यसअनुसार भोटिङ गर्नुपर्छ. र यहाँ आउने अब चुनावमा हुने विकृति विसङ्गतिहरू, अनहोनीहरू, नराम्रा कुराहरू जे छन् ती सबैलाई चाहिँ तह लाउनका लागि जनताको मत र जनताको दृढ इच्छा शक्ति नै अभेद्य किल्ला नै ठिक हो, ठिक हुन्छ, त्यसैले फैसला गर्छ भन्ने लाग्छ. तर यहाँ के छ भने जनतालाई चाहिँ सबैले आफ्नो आफ्नो बाकसमा, आफ्नो आफ्नो तपाईँको किताबबन्दीमा बाँधेका छन्। एमालेको किता, काङ्ग्रेसको किता, माओवादीको किता, अर्का कोहीको किताबन्दी गरेर जनता जुदाएर जनता फटाएर अनि यहाँ चाहिँ तपाईँको डिभाइड एन्ड रुल फुटाउर शासन गरेको नीति जो छ यो नीति अब जनताले बुझ्नुपर्छ. जनता जनता फुटाउने फटाउने र खाने जो नीति छ यो एकदम बदमासी नीति हो, फटा नीति हो. यो फटा नीतिले गर्दा देश बर्बाद भयो, हामी बर्बाद भयौँ, राजनीति एकदम काम नलाग्ने चाहिँ फोहोरको डङ्गुर बन्यो. त्यस कारणले चाहिँ यो कुरालाई हल गर्न यसरी जानुपर्छ जनताहरू र मूलत युवाहरू आम जनसमुदायहरू भन्ने लाग्छ मलाई.
हजुर, त आदरणीय श्रोताहरू अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरसँग, जो राजनीतिलाई चटक्कै छोडेर अहिले कृषि कर्म कृषि व्यवसायतर्फ लाग्नु भएको छ र उहाँका अनुभवहरू आजको यो दशैंको अवसरमा हामी आदान प्रदान गर्दैछौ. एउटा तटस्थ विचार र दृष्टिकोण पनि आउनुपर्छ भन्ने मान्यताका साथ हामी यो सम्वादलाई अगाडि बढ़ाइरहेका छौं. अलिकति समय बाँकी छ लोकेन्द्र सर, जस्तो अब हाम्रो परिप्रेक्ष्य हेर्दाखेरि नेपालमा एउटा ठूलो जमात युवाहरूको ठूलो संख्या लाखौंको संख्यामा नेपाल छोडेर विशेष गरी खाड़ी मुलुकहरूमा दुःख गर्न बाध्य छन्. मानिसहरू रेमिटेन्समा आधारित अर्थतन्त्र छ हाम्रो, मानिसहरू चाहिँ विदेशमा बसेका आफ्ना छोराछोरीहरूको उनीहरूको कमाईमा पनि आश्रित हुनुपर्नेछ र कृषि कर्म नेपाल स्वभावैले एउटा कृषि प्रधान देश हो, यहाँ यति धेरै सम्भावना छन् तर कहाँ कता के ताल मेल नमिलेर हो आफ्नो खेतबारी बाँझो राखेर हामी मरूभूमिमा सिंचाई गरिरहेका जस्तो एउटा स्थितिमा हामी पुगिरहेका छौं. के यो अवस्थालाई एउटा एउटा गम्भीर तवरले चाहिँ विश्लेषण गर्ने हो भने के यो अवस्थालाई परिवर्तन गर्न सकिएला त?
होइन, यो साह्रै दुर्भाग्यपूर्ण कुरा हो. हामीले के बुझ्छौं भने तपाईँको अरब खाडी मुलुकहरू जहाँ उठे त्यो नेपालीहरूको रगत पसिना त्यसमा मिसिएको छ. तिनीहरू 81 स्वर्गीय चाहिँ स्थानमा पुगे, हामी स्वर्गमा भएका मान्छे नर्कमा पुगिरहेका छौँ. यसको पछाडिको मूल कारण हाम्रो नेतृत्व टिम ठिक नहुनु हो, दुई नम्बरमा हाम्रो नीति ठिक नहुनु हो, तीन नम्बरमा हाम्रो यहाँ यो देशमा रोजगारी आदि नखोल्नु हो, चौथो नम्बरमा हामी नेपाली प्राचीन फेसनमा जानु हो. हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू युवाहरू खास गरी के गर्नुहुन्छ भने विदेश गएर जे काम गर्नुहुन्छ त्योभन्दा राम्रो काम यहीँ छ तर चाहिँ यता काम गर्नुभन्दा उतै जान मन पराउनुहुन्छ. म उहाँहरूलाई अवमूल्यन गर्न चाहन्न तर चाहिँ हामी पनि के कुरामा चाहिँ सचेत हुनु पर्यो भने जस्तो हामीले यहाँ चाहिँ बाख्रा गाई भैँसीको भकार स्वर्न हामीलाई चाहिँ अब लाज लाग्छ, हीनता बोध हुन्छ तर बाहिर गएर हाम्रो दाजुभाइ दिदीबहिनीहरूले हामीले के गर्छौँ भने मान्छेको भकार स्वर्न पछि पर्दैनौँ, यो कुरा बेठिक छ. हामीले हाम्रै देशका बाँझा भूमि झाडी र हाम्रा चाहिँ राम्रा राम्रा गरापाटाहरू बाँझै छन्, त्यत्तिकै छन्. हामीले सरकारले केही नगरे पनि हामी आफै पनि लागौँ, रोजगारी सरकारले नदिए पनि स्वरोजगारी खोजौँ. स्वरोजगारी भनेको आफैले आफैलाई रोजगारी दिने हो. त्यसका लागि चाहिँ कमसे कम पनि हामीले हाम्रो देशमा विदेशमा गएर महिनाको 50,000 कमाउँछौँ भने हाम्रो देशमा 15,000-10,000 मात्रै कमाए पनि परिवारसँग रहन्छ, स्वदेशमा रहन्छ, कसैको लात र बात खानु पर्दैन अनि हामी स्वतन्त्र चाहिँ नागरिक भएर यहाँ जिउन सक्छौँ. त्यो 50,000-10,000 जित्छ. त्यसैले यहाँ नेपालमा एउटा उखान छ, यो कोसेलीको खर्च, पावरको खर्च, लाउरको धन र खोरियाको बाली धेरै दिन टिक्दैन भन्ने कुरा चाहिँ सबैले बुझ्नुपर्छ र हामीले चाहिँ हाम्रै देशमा यो कुरालाई लागू गर्नुपर्छ र हाम्रै जीवनमा लागू गर्नुपर्छ र राज्यलाई बाध्य पार्नुपर्छ. हामीलाई विकास खोल, विकास निर्माण खोल, रोजगारी दिए, हामीलाई लोन दिए, हामीलाई जग्गा दिए, हामीलाई चाहिँ गरी खाने ठाउँ दिए, किन चुप लाएर बसिया छ भनेर त्यो लाखौँ युवा जो चाहिँ दिनै गइरहेको छ विदेश, तिनीहरू चाहिँ हाम्रो सरकार हाम्रा पार्टीहरूलाई एकदम छेउ पारेर उठ्खानेर बस्काने भए तिनीहरू कटालो समातेर हामी सबै लाग्यौँ भने यिनीहरूले गर्न बाध्य हुन्छन्, या गर्छन् या बाटो छोड्छन् र नयाँ नेतृत्व आउँछ. त्यस कारणले चाहिँ अब यो लुरुक्क लागेर सबै बाहिरतिर मात्रै जाने अनि त्यहाँबाट बाकसमा आफ्नो लासलाई कैदी बनाएर पठाउने, आफ्नो आमा बाबु दुई छोराछोरी सबै रुवाउने, परिवार रुवाउने अनि सब बर्बाद हुने कुरामा हामी आफू पनि सजग हुनु पर्यो र राज्यलाई सरकारलाई पनि खबरदारी गर्नु पर्यो र हाम्रो देशमा गरेपछि असम्भव केही पनि छैन. तपाईँको लिकुआनले आफ्नो देशलाई आफ्नै जीवनमा तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्याए, लिकुआन कम्युनिस्ट पनि केही होइन, कम्युनिस्ट विरोधी हुनुहुन्छ, तर चाहिँ लिकुआनले आफ्नै जीवनमा तेस्रो विश्वको आफ्नो देशलाई पहिलो विश्वमा पुर्याउन सक्छन् भने हाम्रो देशका नेताहरू पार्टीहरूले हाम्रो देशबाट पहिला अन्न चाहिँ हामीले बाहिर निर्यात गर्थ्यौँ, अहिले बाहिरबाट सबै कुरा आयात गरिराखेका छौँ, यो के भइरहेछ? हामी किन गर्न सक्दैनौँ? हाम्रो पार्टीका नेताहरू कार्यकर्ताहरू कसैले पनि श्रममा भाग लिनुहुन्न, श्रममा भाग लिउने मरिन्छ क्यारे बेजित हुन्छ क्यारे भन्ने ठान्नुहुन्छ, किन किन त्यसो? हाम्रो नेताहरूले काम गर्नु हुँदैन, हाम्रो कार्यकर्ताले काम गर्नु हुँदैन? लोकेन्द्र विष्टले गर्न सक्छ भने लोकेन्द्र विष्ट सरहका र त्योभन्दा तल माथिका नेताहरूले काम गरिदिए सबैले गर्ने थिए, किन गर्नुहुन्न? के हुन्छ? त्यस कारणले चाहिँ म के भन्न चाहन्छु भने आफ्नो देशमा खुन पसिना बगाउँ, श्रममा भाग लिउँ र देश बदल्ने, दुनियाँ बदल्ने र आफू बदल्ने कामको पहिलो प्रारम्भिक बिन्दु चाहिँ आफैलाई बनाऊ। परिवर्तनको रूपान्तरको क्रान्तिको पहिलो निशान आफूलाई बनायो भने चाहिँ बदल्न सकिन्छ, अरूलाई बदल्ने भन्ने आफू केही नहुने हो भने केही पनि हुन्न। यो सयौं हजारौं वर्षमा यस्तै रहन्छ।
धेरै धन्यवाद छ लोकेन्द्र सर, आजलाई समय यति नै रह्यो। दशैंको यो अवसरमा केही उत्साहजनक कुराहरूमा संवाद गर्न पाइयो, फेरि फेरि पनि यो क्रमलाई जारी राख्नेछ। यहाँलाई फेरि पनि दशैंको धेरै शुभकामना र हार्दिक धन्यवाद।
हजुर, यहाँलाई पनि धेरै धन्यवाद छ, शुभकामना छ, र यो समय र अवसरका लागि यहाँलाई धन्यवाद र श्रोताहरूलाई मेरो हार्दिक नमस्कार।
हस् नमस्कार। त आदरणीय श्रोताहरू, अन्तर्सम्वादमा आज हामी कुराकानी गर्दैथ्यौं पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरसँग, जो राजनीतिलाई छोडेर अहिले कृषि कर्ममा लाग्नु भएको छ र धेरै युवाहरूलाई एउटा प्रेरणाको स्रोतका रूपमा पनि उहाँ रहनु भएको छ। दशैंको यो समय महत्वपूर्ण समय, यहाँहरूको पनि आफ्नो परिवार आफन्तजनहरूसँग सुखद रूपमा बित्दै जान सकोस् हामी फेरि पनि शुभेच्छा शुभकामना व्यक्त गर्न चाहन्छौ। आजको अन्तर सम्वादबाट पनि प्राविधिक साथी शंकर भण्डारी र म हरिशरण लामिसानी बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।